أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم قل لئن اجتمعت الإنس والجن على أن يأتوا بمثل هذا القرآن لا يأتون بمثله ولو كان بعضهم لبعض ظهيرا صلوات الله عليه وسلم ایک سورہ فاتحہ کی درخواست سے اپنے تمام مرحومین اور تمام شہداء ملت کو شامل کر کے پڑھ دیجیے گا بسم اللہ صلوات عنایت فرما دیجیے محمد عالم ایک بار اور اس سے بہتر انداز میں مل کر صلوات دیجیے اے حبیب کہہ دیجئے سب جمع ہو جاؤ آپ ان سے کہہ دیجئے اگر تم سب جن و انس میں جمع ہو جاؤ اس بات پر اس قرآن کی مثل بنا سکتے ہو تو بنا کے لے آؤ مثل حاضر قرآن لا یاتون بے مثل اگر یہ سب جمع بھی ہو جائیں تو ابھی قرآن کی مثل کوئی کتاب نہیں لا سکتے سب ایک دوسرے کے مددگار بن جائیں تمام جنوں سے ایک دوسرے کے مددگار بن جاؤ ایسا کلام نہیں لا سکتے سیدھی سی بات دو منٹ میں خلاصہ دو مجلسوں کا پھر آگے چلتے ہیں پہلی مجلس میں ہم نے عرض کر دیا تھا نا کہ قرآن اور حدیث میں فرق یہی ہے نا کہ اللہ کا کلام الگ ہے رسول کا کلام الگ ہے رسول کے کلام کو لوگوں نے سنا یہ بات سمجھنے کی ہے اکثر لوگ سوال کرتے ہیں ان سے علماء سے سوال کرتے بھائی حدیثوں میں فرق کیوں ہے یہ لفظ یہاں بدل گیا یہاں یوں ہے وہاں یوں ہے جب رسول نے ایک بات کہی تو ایک ہی بات ہونی چاہیے ہے نا ایک سوال آتا ہے صاحب ہم سے بہت زیادہ الجھ گئے تھے اس بات میں کہ حدیث قصہ میں ان کو ایک دو لفظ پہ اعتراض تھا کہ فلاں جگہ یہ ہے فلاں جگہ میں نے کہا بھائی ایسے ہی حدیث ہے نا قرآن کی آیت تو نہیں ہے نہیں سمجھ میں آیا خیر بڑی مشکل سے ان کو سمجھ میں آیا تو ہم مسئلہ بھی آپ کا حل کر دیتے ہیں کیونکہ یہی فرق ہے قرآن میں اور حدیث میں دیکھیے میں آپ کے سامنے گفتگو کر رہا ہوں ماشاء اللہ یہ کوئی آپ کی خوشامد نہیں کر رہا نا میرا مزاج ہے خوشامد خوشامد کرنے کا میں باہر بھی آ کے لوگوں سے بھی کہا کہ بھائی پہلی بار پڑھ رہا ہوں لیکن مجمع ماشاء اللہ میجارٹی جو ہے وہ پڑھے لکھے لوگوں کی ہے سمجھدار لوگ ہیں معلوم ہو رہا ہے کہ ہاں بھائی مجلسی مجمع ہے پھر عرض کر رہا ہوں کہ میرا مقصد آپ کو خوش کرنا ہے خوشامد کرنا نہیں بلکہ ایک واقعیت ہے اچھا لگا مجھے تو ہے سارا مجمع ایک گھنٹے کی میں نے تقریر کی ہے آدھے گھنٹے کی میں نے 15 منٹ گفتگو کی آپ سے میں چیلنج کرتا ہوں باہر جا کے سارے مجمع سے سن لیجئے اگر یہ 15 منٹ میں وہی الفاظ دوہرا دیں جو میں نے کہے دوہرا سکتے ہیں نہیں نا بدل جائیں گے نا مفہوم بتا دے گا کوئی جملہ ایک یاد رہ جائے گا وہ جملہ بھی آپ کچھ کہیں گے دوسرا فطرت انسانی ہے بھائی ایسے ہی ہے نا ایسے ہی ہے قرآن کی حفاظت کی ذمہ داری اللہ نے کیوں لی اللہ کا کلام ہے قیامت تک وہی رہے گا بھائی حدیث بیان ہو رہی ہے ایک بیان ہو رہا ہے اللہ کے رسول مسجد نبی میں خطاب کا خطبہ دے رہے مثلا 50 صحابی ہیں 100 ہیں 150 ہے مسافر بھی ہے کوئی بسرے سے آیا ہوا ہے کوئی شام سے آیا ہوا ہے کوئی کہیں سے آیا ہوا ہے کوئی کاروبار کے لیے آیا ہوا ہے سنا چلا گیا راستے میں دسیوں اس کے کام مہینوں مہینوں کے سفر اب جب پہنچا تو کہا میں نے رسول سے سنا تھا تو کیا ضروری ہے کہ لفظ بلفظ اس کو یاد ہوگا بتائیے نا بھائی مفہوم ہی تو یاد ہوگا اس لیے احادیث میں ایسا ہے کہ کہیں ایک لفظ آگے کہیں ایک لفظ پیچھے بھائی نقل کرنے والے تو عام آدمی ہیں نا معصوم نے ایک جملہ کہا مثال کے طور پہ چلیے اسی حدیث کو لیتے ہیں انی تارک فیکم الثقلین کتاب اللہ و عترتی اہل بیتی ان تمسکتم بہما لن تزلوا ابدا اب اس کے آخری جملے کہیں پہلا جملہ پہلے کہیں بعد میں کہ بھائی وہاں تو یہ ہے جب رسول معصوم کی حدیث ہے تو یہ ایک ہی لفظ کیوں نہیں ہو خدا کے بندے معصوم نے جو کہا سننے والے تھے 1,24,000
سننے والے کتنے تھے؟ غدیر خم میں ہے نا یہ حدیث تکرار ہوئی ہے نا, وہاں سننے والے تھے 100,000 چوب. اب جب وہ 100,000 چوبے یاد کر کے گئے, اس کے باوجود لفظ آگے پیچھے ہونے کا ہے کہ نہیں, مطلب وہی ہے. ہاں بعض دفعہ عمدن بدلا جاتا تھا, مطلب کو لفظوں کو بدل دیا جاتا تھا. مطلب مثلاً خلفاء اثنا عشر والی حدیث ہے کہ میرے بعد 12 خلفاء ہوں گے, حدیث ہے مشہور, وہاں بھی ہمارے سب جگہ ہے اور نام بھی ہیں. جابر ابن عبداللہ انصاری نے صحیح سنا, عبداللہ ابن عباس نے صحیح سنا, فضل ابن عباس نے صحیح سنا, عمار یاسر نے صحیح سنا, جناب مقداد نے صحیح سنا, جناب سلمان فارسی نے صحیح سنا, باقی نے صحیح نہیں سنا. باقی نے کہا کہا تھا 12 قریشیوں کے, آگے بھی کچھ کہا تھا, شور ہو گیا میں نے سنا نہیں. یہ جہاں یہ جملہ آ جائے نا کہ شور ہو گیا تو سمجھ لیں آگے علی کا نام تھا, حسن کا نام تھا, حسین کا نام تھا, سید سجاد کا نام تھا, 12 اماموں کے نام تھے پورے. جنہوں نے پورے نام سنے ان سے حدیث نہیں لے رہے, جنہوں نے آدھے سنے ان سے لے رہے ہیں. تو اب سمجھ میں آئیے حدیث اور قرآن کا فرق ہے. اس لیے پروردگار عالم ارشاد فرما انا نحن نزلنا الذکر و انا لہ لحافظون. یہیں سے وہ مسئلہ بھی حل ہو گیا آپ کا, مقتل کا, واقعات کربلا کا, کہیں نام آگے پیچھے ہوئے, نام بدل گئے. یعنی انصار کی بات کر رہے ہیں, انصار کی, یا قاتلانے, جیسے کل میں نے یہاں نہیں شاید کہیں اور مثال دی تھی, قاتلانے حسین میں انعام کے لالچ میں 3-3 آدمیوں نے دعویٰ کر دیا. جناب شہزاد علی اکبر کو برچی لگانے والوں میں 3 نام ہیں, سنان ابن انس کا نام بھی ہے, حکیم ابن طفیل کا نام بھی ہے, حسین ابن نمیر کا نام بھی ہے, کیونکہ ہر کوئی دعوے دار تھا, انعام چاہیے تھا نا سب کو, بھائی ہمارے لیے برابر ہے, ہم تو تینوں پہ ہی لعنت بھیجتے ہیں, ہے نا, ہمیں تو مسئلہ نہیں ہے کوئی. تو اب سمجھ میں آ رہا ہے کہ کہیں گے فلاں جگہ تو یہ نام تھا, آپ یہ نام لے رہے ہیں. اللہ کے بندے اس وقت شیعوں پہ کتنی پابندی ہے, تخیہ کا ماحول, لکھنا تو دور کی بات, بیان نہیں کر سکتے تھے. یہ کتنا بڑا معجزہ ہے کہ پورا سانحہ 14 صدیوں کے باوجود آپ تک پہنچ رہا ہے, یہ تو کربلا کا معجزہ ہے نا. لہذا روایات میں اگر کہیں نام آگے پیچھے ہو جائیں, جناب رقیہ کی جگہ سکینہ, جناب سکینہ کی جناب رقیہ, اس میں پریشان ہونے کی بات نہیں ہوتی. خود عقلی طور پہ فیصلہ کر لینا کہ ماحول کیسا تھا, زمانہ کیسا تھا, کس طرح سے دفاع کیا ہے اہل بیت نے اس واقعات کربلا کا, کس طرح سینہ با سینہ پہنچایا ہے. تو بھائی پہنچانے میں ہو جاتا ہے, سننے والے تو ہم جیسے ہیں نا, 50 آدمی نے سنا, جاتے 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 اپنے شہر یا اپنے علاقے کچھ نہ کچھ اس میں مفہوم میں تبدیلی یا الفاظ میں تبدیلی پیدا ہونا یہ فطری امر ہے. بس اس لیے کلام الہی معجزہ ہے کہ قیامت تک لا یاتیہ الباطل من بین یدیہ ولا من خلفہ, باطل اس میں داخل ہی نہیں ہو سکتا, نہ سامنے سے نہ عقب سے, نہ عقب زنی کر سکتا ہے, نہ دیوار پھلانگ کے آ سکتا ہے, نہ چھت سے آ سکتا ہے. بہت سارے اشارے ہیں, کچھ اشارے ابھی بیان کر دیں گے آپ کے سامنے. سمجھ میں آ رہی ہے بات؟ کیوں میں نے پہلی مجلس میں عرض کیا تھا کہ کچھ افعال ایسے ہوتے ہیں بندوں کے جنہیں اللہ اپنی طرف پلٹاتا ہے. کس کی طرف پلٹاتا ہے؟ اپنی طرف. یہ اس نے نہیں کیا, یہ کام میرا ہے, یہ میں نے, یعنی میری مرضی, میری رضا اس میں شامل ہے. کسی کی ضرب ایسی تھی کہ وہ ضرب اللہ بن گئی, کسی کی تلوار ایسی تھی, اب وہ تلوار کے تو لٹ گئے معاملات بہت سارے, اس کو لوٹ لو. آپ چاہو مسئلہ ہے کہ جب اپنے یہاں کچھ نہیں ملتا تو لوٹنا شروع کر دیتے ہیں, القابات لوٹ لو, اعزازات لوٹ لو, یہ نام لوٹ لیا, وہ لقب لوٹ لیا, آپ پلے تو کچھ ہے نہیں. مگر یہ کمال ہے, معراج ہے اہل بیت کے فضائل کی, کہ 14 صدیاں گزر گئی لوٹ مار کرتے ہوئے فضائل اہل بیت میں کوئی کمی نہیں آئی, کوئی کمی نہیں ہے نا. آج بھی یہ کوشش کر رہے ہیں, کر دو بھائی, بڑوں نے بھی کی تھی, آپ بھی کر لیجئے, دیکھ لیجئے کیا نتیجہ نکلتا ہے. کوئی نتیجہ نہیں نکلنا. چلیے اب یہ بات معلوم ہو گئی, لا یاتیہ الباطل من بین یدیہ ولا من خلفہ. انا نحن نزلنا الذکر, آج محافظین پہ بات کریں گے, انا نحن نزلنا الذکر و انا لہ لحافظ, بے شک ہم نے اس ذکر کو نازل کیا ہے اور ہم ہی اس کی حفاظت بھی کرنے والے. کیا ہے یہ قرآن؟ دیکھیے پہلے آیت آپ کے سامنے پیش کر دیتے ہیں, پھر جب تشریح کریں گے انشاءاللہ تو کیفیت کچھ اور ہو جائے گی. بلند آواز سے ایک بار صلوات عنایت فرما دیجیے گا. اور ایک گزارش کریں گے آپ سے, دیکھیے مومنین ماشاءاللہ دارے پانچ منٹ بعد ہی آتے ہیں جب یقین ہو جاتا ہے کہ میں بیٹھ گیا, تو تھوڑا تھوڑا سا آگے سمٹ آئیں گے تو اچھا لگے گا. مجھے سامنے لوگ بیٹھے ہو تو اچھا لگتا ہے, گفتگو ادھر فاصلہ کم ہو جاتا ہے. تھوڑا تھوڑا سا آگے تشریف لے آئیے. اللہ صلی اللہ محمد. وہ میری ابھی نگاہ پڑی قبل و کعبہ پہ, میں اور کوئی بھی شخصیت ہو, مجھے جانتے ہیں لوگ, چالیس سال سے میں کسی کا تعارف وعارف نہیں کراتا, ہوں گے سب اپنے فرش ادا سب کے لیے برابر ہے, لیکن اہل علم کا اپنا ایک مقام ہوتا ہے اور یہ حکم بھی ہے کہ اہل علم کا ادب کرو, احترام کرو. قبلہ آپ آگے تشریف لے آئے تو مجھے آسانی ہو جائے گی, میری ابھی نگاہ پڑی آپ پہ. مولانا صاحب آئی تشریف لے آئیے, ایک صلوات بھیجیے محمد آل محمد پر. جزاک اللہ. اجازت آپ کی. ہمارے ساتھ قم میں بھی بہت عرصہ رہے ہیں مولانا یاور صاحب, ماشاءاللہ پروردگار ان کے توفیقات میں اور اضافہ فرمائے. ایک بار تمام علماء حق کی صحت و سلامتی کے لیے بلند آواز سے ایک صلوات بھیج دیجیے محمد علی محمد. آئی ان ھذا القرآن یہدی للتی ہے یا اقوم, بے شک یہ وہ قرآن ہے جو سیدھے راستے کی طرف ہدایت کرتا ہے. اقوم یعنی بالکل سیدھا راستہ. یہدی للتی ہے یا اقوم ویبشر المومنین, اور مومنین کو خوشخبری بھی سناتا ہے. ویبشر المومنین, کون مومنین؟ الذین یعملون الصالحات, وہ مومنین جو اعمال صالح بجا لاتے ہیں. ان لہم اجرن کبیرہ, اللہ کی بارگاہ سے ان کے لیے بہت بڑا اجر ہے. یعنی ہدایت ہی ہدایت. پڑھیں گے سب؟ پڑھتے نہیں پڑھتے؟ کیا سب کو ہدایت ملتی ہے؟ نہیں ملتی نا. اسی قرآن کو پڑھتے ہیں, جھگڑا کراتے نہیں کراتے. کون سا فرقہ مجھے بتا دیجئے ایسا ہے جس کے پاس اپنے کو صحیح ثابت کرنے کے لیے آیات الہی نہیں ہے؟ بتا دیجئے آپ, ایک فرقہ نہیں ہوگا. کہیں نہ کہیں چاہے ایک آیت ڈھونڈ کے لائے لے آئے گا. یہ ہے نا قرآن میں لکھا ہوا ہے نا, لے آئے گا نا. اور چھوڑیے ایک آیت کو, میں تو ایک ایسے گروہ کو بھی جانتا ہوں جو ایک لفظ سے فرقہ بن گیا. پورے قرآن مجید میں اسے ایک لفظ ملا, یہ ہے نا یہاں پہ, یہ ہے نا جو وہی لکھا ہوا ہے, یہ لفظ لکھا ہوا ہے. خیر میں لفظ کی نشاندہی نہیں کرنا چاہتا, آپ فوراً وہاں پہنچ جائیں گے. میں نے عرض کر دیا آپ سے, سمجھ میں ایک ہے نا قرآن. لہذا قرآن بار بار کہہ رہا ہے, ابتدا ہی میں کہہ رہا ہے, الف لام میم ذالک الکتاب لا ریب فیہ ھدی للمتقین, پڑھیں گے سب بھائی. لیکن جو ہدایت کا حق ہے وہ کس کے لیے ہے؟ متقین کے لیے. اور یہاں کس کے لیے ہے؟ کس کے لیے کہا گیا ان ھذا القرآن یہدی؟ کس کے لیے ہدایت کے؟ کن لوگوں کی ہدایت کرنے والا ہے وہ یہ قرآن مجید؟ جو مومن ہوگا اس کو بشارت بھی دے دی. یہدی للتی ہی اقوم, سیدھے راستے کی طرف ہدایت کرے, کبھی ٹیڑھا میڑا نہیں جائے گا. جو ٹیڑھا میڑا جا رہا ہے اس کا مطلب اس نے قرآن کو سمجھا نہیں, قرآن کی مرضی پر نہیں چلا, قرآن کو اپنی مرضی پہ ڈھال لیا. جو قرآن کی آیات کو اپنی مرضی پہ ڈھالے گا, اپنا مطلب نکالے گا, تو وہ کیا کرے گا؟ وہ ایک نئے راستے کے اوپر چل پڑے گا, اور اسی سے فرقے بنتے ہیں, اسی سے گروہ بنتے ہیں. آپ دیکھ لیجئے معاشرے میں, تجربہ کر لیجئے گا کہ عمل سے ان کا کوئی تعلق نہیں ہوگا, بلکہ وہ ایسی ایسی آیات بھی ڈھونڈ کے لے آئیں گے کہ جس سے بھاگنے میں آسانی. وہ ہے نا, یہ قرآن میں لکھا تو ہے, جان چھٹی ہماری, جاؤ. ہے نا, سمجھ میں آ رہی ہے بات؟ اپنے مطلب کے لیے آیات ہر کوئی نکال نکال کر لے آئے گا, لیکن قرآن بتا رہا ہے کہ نہیں, ایسا نہیں. اس سے ہدایت کرنے لینے والے جو ہیں وہ ہدایت حاصل کر لیں, وہ لے لیں گے. کیسے؟ آئیے لے کے چل. وہ یبشر المومنین, کو بشارت دے, ہدایت تلاش کرو تمہیں مل جائے گی, اسی قرآن سے ملے گی. کیوں؟ اب آئیے, اہل بیت تک تو بعد میں پہنچیں گے نا, پہلے اہل بیت کی زبانی قرآن تو سن لیں کہ قرآن ہے کیا. یہی تو آپ سے وعدہ ہے پہلے دن سے, اور انشاءاللہ زندگی رہی آخری دن تک یہی وعدہ ہے کہ قرآن کے بارے میں اہل بیت کیا کہہ رہے ہیں وہ بھی تو سن لیجئے. روزانہ سنا رہے ہیں نا آپ کو, آج پھر سن لیجئے. کتاب اللہ یبصرون بہ وتنطقون بہ تبصرون بہی وتنطقون بہی وتسمعون بہی. مولا فرماتے ہیں کہ کتاب اللہ کی وہ کتاب ہے، یہ قرآن وہ کتاب ہے کہ جس کے ذریعے سے تمہیں سجھائی دیتا ہے. تبصرون بہی، جس کے ذریعے تم دیکھتے ہو. نابینا ہونا مسئلہ نہیں ہے، بصیرت والا ہونا، انسان کو با بصیرت ہونا چاہیے. بصارت نہ ہو لیکن بصیرت، بصیرت ہونی چاہیے. تو سرونا بہی، آنکھیں نہ بھی ہیں تو پرواہ نہ کرو، یہ قرآن تمہیں راستہ دکھا دے گا، اس قرآن کے ذریعے سے تمہیں نظر آئے گا راستہ. وطن تکونا بہی، اور یہ وہ قرآن ہے کہ تم چاہو تو اس کے ذریعے سے نطق کرو، اس کے ذریعے سے بات کرو. مثالیں پیش کی کہ نہیں پی، پیش کی آپ نے، جناب فضا سے لے کے جناب قمبر تک مثالیں ہیں کہ نہیں ہیں. وطن تکونا بہی، اگر تم چاہو تو اس قرآن کے ذریعے سے کلام کرو، اس قرآن کے ذریعے سے گفتگو کرو، اس قرآن کے ذریعے سے باتیں کرو. وتسمعون به، اگر تم چاہو تو حق کا کلام اس قرآن کے ذریعے سے سنو. تسمعون به، اور پھر اس کے بعد فرماتے ہیں یشہدو بعضہ ببعض، اس کے بعد حصے بعض کی صداقت کی گواہی دیتے ہیں. وینتق بعضہ ببعض، اور بعض بعض کے تفسیر بیان کرتے ہیں. یعنی کچھ آیات سمجھ میں نہ آئیں تو دوسری آیات کیا کرتی ہیں، اس کی تفسیر. ابھی ہم وہ آپ کو مثالیں دے دیں گے نا، ابھی سے پہلے بتا دیں گے مولا کیا فرما رہے ہیں، ابھی اس کی تشریح ہم کر دیں گے مثالوں کے ذریعے سے. بعض چیزیں بعض کو بیان کر دیں گی، بعض آیات دوسری آیت کو بیان کر دیں گی. ایک جگہ اور بھی لفظ یفسر بعضہ ببعض، قرآن کی بعض آیات دوسری بعض آیات کی تفسیر کرتی چلی جائیں گی، تفسیر کرتی چلی جائیں گی. اب آئیے پھر وہیں آپ کو لے کر آئے، ان نہ نزلنا ذکرا و ان لہو لحافظون، ہم نے اس ذکر کو نازل کیا ہے، بے شک ہم نے اس ذکر کو نازل کیا، ہم ہی اس کی حفاظت بھی کرنے والے. قرآن مجید کو اس آیت میں کیا کہا گیا، ان نہ نزلنا ذکرا. قرآن مجید کے یاد رکھیے، نام اور صفات ملا کے، نام الگ ہے صفات الگ ہے. قرآن مجید میں 36 نام اور صفات ہیں اس کی، قرآن مجید کی. قرآن کتاب مبین، نور، ذکر، فرقان، یہ سارے اس کے نام، تنزیل، کہیں صفات ہیں اور کہیں نام ہیں. انہیں میں سے ایک کیا ہے، ذکر. کیا لفظ ہے، ذکر. یہاں ذکر، ہم نے ذکر کو نازل. آئیے سورہ انبیاء اور سورہ نحل، دو سورے ہیں اور ایک ہی حصہ ہے آیت کا، دونوں جگہ نقل ہوا ہے، اور وہ حصہ یہ ہے فاسألوا اہل الذکر ان کنتم لا تعلمون، اہل ذکر سے سوال کرو، پوچھو اگر تمہارے پاس علم نہیں ہے. اپنے عقلی گھوڑے نہ دوڑاؤ، اپنے فیصلے نہ بناؤ، فٹ پاتھ پہ بیٹھ کے نتیجے نہ نکالو، ہے نا، چوراہوں پہ بیٹھ کے دین نہ بناؤ. کچھ اپنے سے زیادہ جاہلوں کو جمع کر کے عقیدے کے ساتھ تماشا نہ کرو، عقائد کے نام پہ عقائد سے ہی تماشا نہ کرو. سمجھ رہے نا میری بات، ظاہری بات اتنے اشارے کر سکتا ہوں، کافی ہے آپ کے لیے. آئیے فاسألوا اہل الذکر ان کنتم لا تعلمون، اہل ذکر سے پوچھو اگر تمہارے پاس علم نہیں. مفسرین اس بارے میں کہتے ہیں علماء سے پوچھو. اہل ذکر سے مراد کیا ہے، علماء، جن کے پاس علم ہے جاؤ ان سے پوچھو. ٹھیک ہے، مان لیا. ایک نے بڑھ کے کہا نہیں، کس نے کہا ضروری ہے کہ عالم ہو. نہیں، اہل ذکر سے مراد جو بھی دانشور علم رکھتا ہے قرآن کا. ٹھیک ہے جی، مان لیا، پڑھا لکھا آدمی ہے، عربی جانتا ہے، قرآن کی تفسیر جانتا ہے، قواعد و ضوابط جانتا ہے تفسیر کے. آپ جانتے نہیں کہ قرآن مجید کی تفسیر کرنے کے لیے، پڑھنا الگ ہے سمجھنا الگ ہے، تفسیر کرنے کے لیے جو علوم ہیں ان علوم کی تعداد جو پہنچ جاتی ہے وہ 25 سے 40 تک. کتنے علوم؟ 25 سے 40 علوم پر انسان عبور حاصل کر لے پھر تفسیر کرتا ہے. ہمارے یہاں ماشاء اللہ دیکھیے کیسے کیسے مفسر قرآن پیدا ہو گئے ماشاء اللہ. ہاں ابھی میں دیکھ رہا تھا، کیا بات عرض کریں آپ کی خدمت میں، بہت واضح اشارہ بھی نہیں کریں گے، ایک تفسیر لکھی گئی ہے. جو میں جانتا تھا کہ ان کو تو عربی وغیرہ نہیں آتی ہے، میں نے کہا آپ تفسیر عربی، کہ نہیں تفسیر کیسے لکھ دی آپ نے، کہ وہ ترجمے سے لکھی ہے, قرآن کے ترجمے سے انہوں نے تفسیر لکھ دی. اب آپ اندازہ لگا لیجیے کہ حالات ہمارے کہاں تک پہنچ گئے, قرآن کی تفسیر لکھ رہے ہو تو آپ کو بھی انہیں نے راستہ دکھا دیا کہ ترجمہ پڑھ کے تفسیر لکھ دو, یعنی جو تمہاری سمجھ میں آتا ہے لکھ دو. تماشا ہے, مذاق ہے. میں نے عرض کیا کہ تفسیر کرنا تو دور کی بات, تفسیر سمجھنے کے کتنا بڑا عالم ہونا چاہیے انسان کو, سمجھے تو صحیح, وہ تفسیروں کو تو سمجھے, وہ دیکھے تو صحیح. علامہ تبا تباہی کی تفسیر کو, المیزان کو, تو اس کے ہوش اڑ جائیں گے. عربی آتی ہے جو بھی سمجھ میں نہیں آئے گا اس کے, ہے کیا ہی ہے لکھا ہوا, کیا ہے انہیں تفسیر سمجھ میں آ رہی ہے بس. لیکن میں نے عرض کر دیا کہ اہل ذکر سے مراد اہل علم, ضروری نہیں کہ ٹپیکل مولوی, نہیں کوئی ضروری نہیں, عالم ہو, دانش رکھتا ہو, علم رکھتا ہو. جو میں نے شرائط بیان کی ان کا بھی عالم ہے, اس کا بھی حق, کہتے اہل ذکر ہو. لیکن سوال یہ ہے بھائی, عالم اپنی جگہ, اس کی عظمت اپنی جگہ, دانشور اپنی جگہ, سب اپنی جگہ. قرآن مجید میں یہاں لفظ کیا استعمال ہوا ہے, فاسألوا اہل ذکر, اہل ذکر سے پوچھو اگر تمہارے پاس علم نہیں ہے. اہل ذکر میں اگر یہ جتنے بھی علماء ہوں, جتنے بھی دانشور ہوں, کیا ضروری ہے کہ ان کا ہر قول صحیح ہوگا؟ بتائیے, نہیں نا بھائی, گمان ہے, نتیجہ عرض کر رہے ہیں, 100% 100% تو نہیں معلوم نہ کہ صحیح ہے, یہی مطلب جو ہی بیان کر, ایسا ہے نہیں ہے نا, ایسا نہیں ہو سکتا, اور ایسا ہے بھی نہیں. یاد رکھیے وہ آخر میں یہی لکھتے ہیں نا سب, واللہ اعلم بالصواب, ہم نے یہ نتیجہ نکال لیا آیت سے, روایت سے, حدیث سے, مطلق سے, مبین سے, مجمل سے, مبین سے, مطلق سے, مقید سے, محکم سے, متشابہ سے, مرخص سے, عزائم سے. اب میں یہ نام صرف اس لیے لے رہا ہوں کہ آپ کے کانوں میں نام پڑ جائے کہ کتنی چیزوں کا جاننا ضروری ہے قرآن کو سمجھنے کے لیے. وہ بیٹھا ہوا بقراتی عالم تفسیر کر رہا ہے اردو ترجمے سے, جس کو جب یہ چند اصلاحیں بتا دی جائیں تو اس کے ہوش اڑ جائیں گے کہ کیا کہہ رہے ہیں مولانا صاحب, کیا بتا رہے ہیں, قرآن کی تفسیر کر رہا ہے. سمجھ میں آ رہی ہے بات؟ قرآن مجید میں اتنا کچھ ہے عام آدمی کے سمجھنے کے لیے, بالکل آسان ہے قرآن, ہے کہ نہیں آسان؟ قرآن آسان ہے, اللہ نے مشکل تھوڑی اتارا, جو بھی پڑھے گا اس کو مطلب ملے گا کہ نہیں ملے گا, انصاف سے بتائیے بھائی. کچھ آیات ہیں, کچھ 500 کے لگ بھگ آیات ہیں جس میں غور و فکر, غور و فکر, غور و فکر, ورنہ ہر انسان کے لیے اللہ کی کتاب ہے, اللہ اپنے بندے سے کلام کر رہا ہے. آپ ہی تو موضوع ہیں اس کا, قرآن کا موضوع ہے انسان, 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 اللہ اپنے بندوں سے کلام کر رہا ہے. اسی کلام کے دوران رموز ہیں, اسرار ہیں, کہ جو وہی جانتے ہیں جو صاحب اسرار ہیں, صاحب رموز ہیں. صلوات بھیجیے محمد آل محمد پر. آئیے ابھی آپ کو وہاں لے کر جاتے ہیں, آہستہ آہستہ لے کر جاتے ہیں. سب ابھی میں نے عرض کیا نا کہ دیکھیے کتنی چیزیں آ گئیں, آ گئی کہ نہیں آ گئی, کہ سب کے پڑھنے کے لیے, اسی لیے سب کو حکم دیا کہ پڑھو پڑھو پڑھو, قرآن مجید کی تلاوت کرو, اپنے بچوں کو بھی سکھاؤ قرآن مجید پڑھنا. سمجھ میں آ گئی بات؟ لیکن کچھ اسرار و رموز ہیں, گہرائیاں ہیں. کیوں؟ کل میں نے عرض کیا کہ پوری کائنات عالمین کا علم ہے قرآن مجید میں, ہے نا, اس کا ظاہر بھی ہے, اس کا باطن بھی ہے. اور مولا فرماتے ہیں ظاہرہ انیق و باطنہ عمیق, اس کا ظاہر روشن اور چمکدار ہے, یعنی جو بھی پڑھے گا خالی ہاتھ نہیں جائے گا, ہر انسان کو اس سے ملے گا. ظاہرہ انیق, روشن ہے, چمکدار ہے, باطنہ عمیق, اور جتنا اس کی گہرائی میں جائے گا نیچے اور جتنا گہرائی میں جائے گا پردے ہٹتے چلے جائیں گے, کشف حجاب ہوتا چلا جائے گا. کشف حجاب وہاں تک لانے کے لیے مقدمہ بنایا ہے میں نے, جو بیان کرنا چاہ رہا ہوں مطلب. فاسألوا اہل الذکر, اب سمجھ میں آ رہا ہے؟ بس جب پروردگار عالم یہ حکم دے رہا ہے کہ ان سے سوال کرو جو اہل ذکر ہیں, تو بھائی بے شک عام علماء کا بھی یہ منصب ہے کہ ان سے پوچھیں گے نا, آپ کسے جا کے پوچھیں گے؟ دانشوروں کا بھی یہی حق ہے, انہیں سے جا کے پوچھیں گے, جس کی فیلڈ کا جو سوال ہو پوچھنے میں حرج نہیں. لیکن ہم اور آگے جانا چاہتے ہیں کہ بھائی کوئی ایسا تو ہوگا نا جس کے پاس ہر سوال کا جواب ہو. मैं ले आया आपको आहिस्ता आहिस्ता मतलब कर, लेकिन दलील के साथ, बगैर दलील के हम नहीं चलेंगे, आर्गुमेंट के साथ चलेंगे ना, ऐसे थोड़ी मजा आएगा, है ना। तो ये अब यहां तक बात आ गई कि भाई सबसे बेहतर कौन है, किससे पूछा जाए। मैंने अर्ज कर दिया किसी से पूछने में कोई एतराज नहीं, आप मुझसे पूछ सकते हैं, मैं आपसे पूछ सकता हूं, मुझसे बड़े आलिम से पूछ सकते हैं, मुज्तहिद से पूछ, कोई मसला है, बिल्कुल अल्लाह का हुक्म है। लेकिन मैं एक मसला रख रहा हूं ना कि सबसे बेहतर कौन, जो कुरान ने हुक्म दिया कि उनसे पूछो अगर तुम्हारे पास इल्म नहीं जो अहले जिक्र है, तो कोई तो ऐसा होगा जिसके पास हर सवाल का जवाब हो, कोई तो ऐसा होना चाहिए ना जिसके पास हर सवाल का जवाब हो। आपके जहन जहां पहुंचे मैं उससे कदम आगे लेके जाता हूं आपको, भाई वो तो अब सामने नहीं है, सामने नहीं है भाई, है वजूद है सब कुछ है, सामने तो नहीं है, चलो वो जो मेरे जहन में आया उससे कैसे पूछूं, अब तो नहीं है। जो कुरान मजीद हर जमाने में सवालात के जवाब देगा कि नहीं देगा, हर जमाने के सवाल का जवाब है कि नहीं है, होना चाहिए ना, होना चाहिए। बस फसअलू अहला जिक्र क्या है, कयामत तक के लिए है, अहले जिक्र से पूछना, जब पूछना हो अहले जिक्र से पूछना। तो अहले जिक्र कौन, पहले जिक्र तो समझ लो, जब जिक्र समझ में आएगा तब समझ में आएगा कि अहले जिक्र कौन है। तो जिक्र क्या है कुरान मजीद में, जिक्र कुरान का नाम है, इसी कुरान को जिक्र कहा गया है। इन्ना नहनु नज़्ज़लना ज़िक्र, एक जगह नहीं, एक दर्जन से ज्यादा मकामात पर कुरान को जिक्र जिक्र जिक्र। अब इन दो आयतों को मिलाइए, हमने इस जिक्र को नाजिल किया है, हम ही इसकी हिफाजत करने वाले हैं, बस जिक्र को पहचान लो, फिर ये देखो कि किसने कुरान की हिफाजत की है। अहले जिक्र वो होगा जिसके पास किताब होगी। अल्लाह, समझ में आ गई बात, अहले जिक्र कौन, यानी अहले कुरान, जिनके पास कुरान। तो अब ये तो देखो कि कुरान कहाँ आया है, जिक्र को समझ लो, अहले जिक्र खुद समझ में आ जाएगा। और एक आसान मिसाल दे देते हैं आपके सामने, बिल्कुल मसला हल हो जाएगा, बहुत आसान हो जाएगा। या यो लजीना आमनु अतीउल्लाह व अतीउर रसूल व उलिल अमरे मिनकुम, ऐसे ही है ना, ए मोमिनो अल्लाह की इताअत करो, रसूल की इताअत करो, और उलिल अमर की, साहिब अमर की। साहिब अमर कौन, कहा कि भाई वो हाकिम वक्त। साहिब कौन, साहिब अमर कौन, कहा वो बनी उमैया का बादशाह। उलिल अमर कौन, कहा बनी अब्बास के बादशाह। उलिल अमर कौन, कहा वो मलून जियाउल हक, वो मर गया उसको तो कह सकते हैं ना, जो भी मर जाएगा उसको कहना आसान होता है, इंतजार करो अभी कुछ और लोगों का भी। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। या तो जनाब वो ये मलून ज़ियाउलक आया था, मुझे याद है एक जगह पे बहुत बड़ा वो जो पब्लिक बोर्ड, क्या साइन बोर्ड कहते हैं ना, पब्लिक साइन बहुत बड़ा लगा हुआ था, और एक माशाल्लाह मजहबी जमात ने जो उनकी बड़ी उस चमचागिरी करती थी, आज तक भुगत रही है, जो मिलते था उसको उससे भी गई वो, तो मजहबी जमात ने क्योंकि उस वक्त उनके पहलू में बैठते थे ना, वजारतें मिल गई थी, उनकी मर्जी के सारे काम हो रहे थे, जिहाद शुरू हो गया था। क्या शुरू हो गया था, जिहाद, रूस के खिलाफ अफगानिस्तान में घुस गए थे, मना किया था आगा शाही ने इस दलदल में मत घुसना, जब भी तो इस्तीफा दिया था, आपको नहीं याद, मुझे याद है, आगा शाही वजीर खारजा था पाकिस्तान का, जब ये मसला खड़ा हुआ था ना, तो उसने मना किया था इस ज़ियाउलक खबीस को कि इस दलदल में मत कूदना, जाने का रास्ता है, वापसी का रास्ता नहीं है। वो नहीं माना, उसको खुमार था कि पूरा मगरिब मेरे साथ है, अरब मेरे पीछे, और मैं 90 करोड़ मुसलमानों का नुमाइंदा। उसे पता ही नहीं था तू नुमाइंदा नहीं, तू मामूली सा टाउट है, टाउट एजेंट है। समझ में आ गई बात, तो आगा शाही ने इस्तीफा दे दिया था, घर चला गया था, उन्होंने कहा जा भाई तुम जानो। अब वो उसकी बात आज तक भुगत रहे हैं, नहीं भुगत रहे हैं, वही भुगत रहे हैं जब से सारा सिस्टम हमारा तबाह बर्बाद हो गया। खैर छोड़िए, जो बात मैं बता रहा हूँ, साइन बोर्ड पे ही आयत लिखी हुई, या अय्युहल लदीन आमनु अतीउल्लाह व अतीउर्रसूल व उलिल अम्र मिनकुम, ए ईमान वालों अल्लाह की इताअत करो, रसूल की इताअत करो और हाकिम वक्त की इताअत करो। ये तर्जुमा लिखा, ये तर्जुमा लिखा था, बिल्कुल मिंबर पे बैठा हूं, जो पढ़ा है जो सामने था मेरे बोर्ड वो बता रहा हूं आपको, क्योंकि वो चिपक गया था ना मेरे दिमाग से, आज तक चिपका हुआ। कैसे खबीस लोग हैं ये, इज़्ज़ाउल हक को करने के लिए कि हाकिम वक्त, हाकिम वक्त, तो फिर उसके बाद वाले के खिलाफ मुहिम क्यों चलाते हो, तहरीक क्यों चलाते हो? जो भी तुम्हारा बाप तुम्हारे सर पे बैठ जाए मान लो ना उसको औली लमर, जैसे पहले मानते थे बनी उमैया के, माने बनी अब्बास के, अब भी मानो ना। अब क्या ये पोजीशन लगा रखा है ड्रामा, जो बैठ जाए कह दो ये औली लमर है, है ना। अब आइए जो मतलब आपको समझाना चाह रहे हैं, आपके हवाले करना चाह रहे हैं, मतलब यही हुआ ना, उलिल अम्र, उलिल अम्र। खुदा के बंदे कुरान से तो पूछ उलिल अम्र क्या है, कुरान ने नहीं बताया फिर तुम्हारी जो मर्जी करो, लेकिन अगर कुरान ने बता दिया फिर तो मसला हल हो गया ना। उलिल अम्र, अभी लफ्जी तर्जुमा कीजिए, साहिब अम्र, अम्र इरादा, साहिब इरादा जिसके पास पूरा इख्तियार हो, अम्र जिसके हाथ में हो उसे कहते हैं साहिब अम्र। नहीं मुझे भी नहीं पता अमर क्या, मैंने भी ऐसे ही आपके सामने तर्जुमा बयान कर दिया, कुरान बताएगा ना अमर क्या है, अमर समझ में आ जाएगा तो खुद ब खुद उलिल अम्र समझ में आ जाएगा, ठीक है ना। अम्र समझ में आया, उलिल अम्र समझ में, जिक्र समझ में आ जाए, अहले जिक्र समझ में आ जाएंगे, जिक्र समझ में आ जाए। देखिए दोनों को साथ साथ रखिएगा, मतलब आसानी से पहुंच जाएगा आप तक। अम्र समझ में आ गया, उलिल अम्र समझ में आ गया, जिक्र समझ में आ गया, अहले जिक्र समझ में आ जाएंगे। कुरान मजीद में सिर्फ एक हवाला दे रहा हूं सूरह यासीन का, अगरचे कि कई मकामात पे यही तारीफ है इन लफ्जों के साथ, लेकिन मैं सूरह यासीन का हवाला इसलिए दे रहा हूं कि आप जाके खुद आराम से देख लीजिएगा, सूरह यासीन निकालिएगा, आखिर में आपको ये आयत कैसा मिल जाएगा। नंबर इस वक्त मेरे जहन में नहीं, हमेशा से याद है ये आयत, इन्नमा अम्रहु, अम्र की तारीफ अल्लाह बयान कर रहा है, किसकी तारीफ, अम्र की तारीफ बयान कर रहा है, इन्नमा के साथ। इन्नमा की तफसील मौका मिला तो बताएंगे, नहीं तो आपको मालूम है कि कलमा हसर है, हिसार कर देता है, ना कोई बाहर से अंदर जा सकता है ना अंदर से बाहर। इन नमाज इस आयत पे बैठ गया, ताला लग गया, खत्म, छुट्टी, ठीक है। बस जो मतलब है वो ये है, अबदुल आबाद तक वही मतलब है, इन नमा अम्रहु, बस अल्लाह का अम्र ये है, इन नमा अम्रहु, इजाफत है ना, अम्र अल्लाह ने, याद रखिएगा। ये गलत फहमियां दूसरी ऐसे डाली जाती हैं शिर्क का इल्ज़ाम और ये इल्ज़ाम और वो इल्ज़ाम लगाने के लिए ना, तो ये इसलिए बता रहा हूँ कि अम्र अल्लाह नहीं है, अम्र क्या है, अल्लाह इजाफा है ना, मुजाफ मुजाफिल है, इन्नमा अम्रहु, बस अल्लाह का अम्र। ये काकी के जहाँ आ जाए उर्दू में तो इजाफा है ना, वहाँ लफ्ज़ को आगे बढ़ा दिया जाता है अरबी में और फारसी में, ठीक है ना। हमारे का अल्लाह का अम्र, तो अल्लाह अलग है अम्र, सही है ना। आप, आपका मकान, आप, आपकी दुकान, आप, आपकी गाड़ी, आप अलग हैं, गाड़ी अलग है, आप अलग हैं, मकान आपकी मिल क्या जाहिर कर रही हो, ठीक है ना। इन्नमा अम्रहु, बस अल्लाह का अम्र ये है, इजा अरादा शैयन अन यकूल लहू कुन फयकून, अम्र रब्बी की बात हो रही है। अम्र रब्बी क्या है, इरादे रब्बी, अम्र रब्बी क्या है, इजा अरादा शैन, जब वो किसी शय का इरादा कर ले, कहता है हो जा, हो गई, ये है अम्र रब्बी। रब नहीं है, अम्र रब्बी, इरादे रब्बी का नाम है अम्र, इरादे रब्बी का नाम है अम्र। अब आयत पढ़िए, या यो लजीन आमनु अतीउल्लाह वअतीउर्रसूल वउलिल अम्र मिनकुम, अल्लाह की इताअत करो, रसूल की इताअत करो और उसकी इताअत करो जिसके पास इरादा रब्बी है। आसान हो गया, अब भी कोई खलीश रह गई है तो इंशाल्लाह जिंदगी रही कल पूरा कर देंगे, क्योंकि मैंने घड़ी देख ली और मुझे पलटना है वापस। समझ में आ गई बात है? कुछ एक दो मसले वो भी हल हो जाएगी। क्यों? अभी इसमें एक आयत और भी एक सवाल का जवाब है। यसलून का अनिरूह बोले रूह मिन अमरे रब्बी, है ना। तो जब दो तीन जगह से मतलब को बांधेंगे ना तो ऐसा हो जाएगा इंशाल्लाह मजबूत मतलब कि फिर बातिल ना दाखिल हो सकेगा सामने से ना अकब से। इंशाल्लाह सलावत भेज दीजिए मोहम्मद आले मोहम्मद पर। आइए फसलू अहल जिक्र इन कुंतुम ला तालमून। तो बेशक उलमा भी मिस्ताक होंगे, दानिश्वर भी मिस्ताक होंगे, अहले अदब अहले फन, अहले फन से मुराद जो इस फनून से वाकिफ हैं, इल्म के लिए भी फन। फन ये ना समझे को फनकार की बात कर रहा हूँ। अहले फन जैसे शायर होते हैं तो क्या है, अहले फन कहा जाता है, जो पूरे शायरी के असार और रमूज से वाकिफ होते हैं। आजकल तो ये ज़रूरत नहीं है असार और रमूज से वाकिफ होने की, आप रात को बैठ जाइए सुबह तक 10 कलाम लिख दीजिए ख़त्म, है ना। लोग एक नसीहत करना चाह रहा हूँ नए लिखने वालों को भी नए पढ़ने वालों को भी, माने या ना माने, आजकल मान मान कोई नहीं रहा है, लेकिन मैं अपना फर्ज समझते हुए हर जगह अदा करता हूँ कि बेटा लोग जो दाद देते हैं ना वो फजाइल पे देते हैं। किस पे देते हैं? उन्हें क्या पता शायरी क्या है, अक्सरियत को तो नहीं मालूम ना भाई, बड़े लोगों की बात नहीं कहा, अक्सरियत को मालूम, वो तो अली का नाम आ रहा है तो वाहवा कर रहे हैं, या आपकी माशाल्लाह सुरीली आवाज पे वाहवा कर रहे हैं, या आपकी अच्छी धुन पे वाहवा कर रहे हैं, उन्हें नहीं मालूम शायरी के असरार हो, वो तो अली के नाम आया वो खड़े हो गए ना। और आपको भी पता है कि भाई शेर गलत हो सही हो कुछ हो मौला का नाम आना चाहिए बस, और उसके कुछ दो चार लवाजिमात हैं वो आने चाहिए, वो लवाजिमात आप समझते हैं, तनकीस और ये सारी तनकीद ये सब चीज़ें जो आ जाए दो चार बस हो गया, मैं शायर मगरिब बन गया। अब शायर मशरक तो मैं कह नहीं सकता, तो अल्लाह में इकबाल था बेचारा चला गया, मैं शायर मगरिब बन गया भाई, है ना। ये सब चल रहा है, नहीं ऐसे नहीं होता। मेरे बच्चे ने बहुत अच्छा कलाम पढ़ा भी, परवरदिगार उसकी तौफीकात में इजाफा करे, उसे तूल उम्र अता फरमाए, लेकिन फनी गलती में उसका कसूर तो नहीं है ना, वो तो छोटा बच्चा है, आवाज़ भी उसकी बहुत प्यारी, बहुत अच्छी तरीके से कलाम पढ़ा। लेकिन देखिए उर्दू का मामला है ना, अब एक हथौड़ा पड़ता है जब कोई गलत तलफ्फुज करता है, दफन दफन भी जिसको दे ना सके या कर ना सके, दफन दफन कोई लफ्ज है उर्दू में नहीं है ना। ये समझाना चाहते हैं आपको कि वाहवा और सुभान अल्लाह होती है मौला के नाम पे, मौला के नाम पे होता है ना सब, लेकिन शायरी अलग चीज है भाई, फन है, अहले फन है उसके, वो जानते हैं कि शायरी किसे कहा जाता है। अब आजकल एक मिसरा माशाल्लाह 6 इंच का होता है, दूसरा 1.5 फिट का, और कहीं काफिया ही गायब, कहीं रदीफ दौड़ी चली जा रही है उसको, क्योंकि उसे मालूम ही नहीं रदीफ क्या होती है, रदीफ काफिया क्या होता है, माजरत माजरत, लेकिन मैं नहीं बताऊंगा तो बताइए कौन बताएगा। आवाज तो महफूज रह जाए ना, कि कोई टोकने वाले थे बेचारे एक दो मजलूम जिनको लोग बुरा भले ही कहते थे, जब देखो तनकीद करने बैठ जाते, तनकीद नहीं कर रहा समझा रहा हूं, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। समझ में आ गई बात? परवरदिगार हमारे इन बच्चों को, हमारे इन पढ़ने वालों को सलामत रखे, आबाद रखे, इनका कसूर थोड़ी अगर ये गलत, क्योंकि इसने थोड़ी लिखा है बेचारे ने कलाम, हम इसके पीछे पड़ जाए, ये तो बहुत अच्छा बच्चा है, और खुलूस से पढ़ रहा था, अकीदत से पढ़ रहा था। लेकिन सवाल ये कि कलाम का इंतखाब हमेशा ऐसा किया जाए, कोई उस्ताद असातिज़ा के कलाम हो, शुअरा के कलाम हो, मालूम हो कि हाँ भाई इसमें शायरी है, है ना, फिर इंसान को सुनने का भी लुत्फ आता है, पढ़ने का भी लुत्फ होता है। वैसे आपकी मर्जी, जो आप चाहें कीजिए, आजकल कौन किसको रोकने वाला है। खैर बात को यहाँ पे इस वक्त हम रोकते हैं, फसलु अहल ज़िक्र इनकुन तुम लाता, बस अहले जिक्र कौन, जिनके पास जिक्र है, अहले जिक्र जिक्र है, जिक्र क्या है, कुरान, क्या फख्र है अहले बैत का, किस बात पे फख्र करते हैं अहले बैत, जहां भी तारुफ कराया है, जिस मासूम को तारुफ कराने का मौका मिला है, एक जुमला उसने जरूर कहा, मख्तलफुल मलाइका, हमारा घर क्या है, मख्तलफ मलाइका के आने जाने की जगह है, मादिनुर रिसाला, रिसालत की कान है, मादन कान है रिसालत की, वही के आने जाने की जगह है। कुरान हमारे घर में नाजिल हुआ है ना, कुरान हमारे घर में नाजिल। परसों जो बात की थी वो उसी से मसाइब का रब्त जोड़ता हूं। क्या मैंने इसे किया था, मोबाइल की तरफ इशारा किया था ना परसों, अगर आपको याद हो। क्या कहा था उसने, आकिब ने, बनी नजरान के सरदार ने, वो चेहरे देख रहा हूं, पहाड़ों को इशारा करेंगे, पहाड़ अपनी जगह छोड़। उसने सूरह हश्र नहीं पढ़ी, उसे नहीं मालूम कुरान में आयत ये कहां है नहीं है किधर है, उसे क्या मालूम। लेकिन सूरह हश्र में क्या कहा है कुरान के बारे में परवरदिगार ने, लौ अनज़लना हाज़ल कुरान अला जबलिन लरायतहू खाशियन मुतसद्दियन मिन खशियतिल्लाह, अगर इस कुरान को हम पहाड़ों पर नाजिल करते पहाड़ अल्लाह के खौफ से लर्जा होकर रेजा रेजा हो जाते है। कुरान ने बताया, अल्लाह ने बताया, कुरान का वजन यह है कि पहाड़ भी बर्दाश्त नहीं कर सकते हैं। वो किताबों का आलिम है, तौरे ज़बूर इंजील का हाफिज है, उसने चेहरे देख के क्या कहा, वो चेहरे देख रहा हूं, पहाड़ों को इशारा करेंगे, पहाड़ अपनी जगह छोड़ देंगे। अब समझ में आई बात, इन्नी तारिकुन फीकुम सकलैन, वो वजनी चीजें क्या हैं, वो दो वजनी चीजें क्या हैं, जिनका वजन बता दिया कुरान, ये वजन है। कुरान के वजन को समझ लो, फिर तुम्हें समझ में आ जाएगा कि अहले बैत का वजन क्या है। क्योंकि कायनात में जिसको देना चाहा था उसने इनकार कर दिया था, माबूद मैं ये वजन नहीं उठा सकता, मैं इस अमानत का बार नहीं उठा सकता। तो क्या है वो अहले बैत जिन्होंने कयामत तक के लिए बार उठाया, हिफाजत की कुरान की। और कैसे हिफाजत की, दुश्मन गवाही दे रहा था शब आशूर कि हुसैन के खेमों से कुरान की तिलावत की आवाज ऐसे आ रही थी जैसे मक्खियां भिन भिना रही। इसे कहते हैं शब्बेदारी, मुझे नहीं मालूम क्या कहते हैं, किसको कहते हैं शब्बेदारी। मैं तो ये जानता हूं कि शब्बेदारी याद है उन रातों की जो हुसैन ने करबला में जाग के गुजारी और सानिया जहरा शाम तक उन रातों को गुजारते थे। लेकिन कैसे गुजारते थे वो रातें, मैंने कहा ना दुश्मन गवाही दे रहा है, मक्खियों की भिन भिनाहट। और इसी तिलावत इसी मुनाजात की गूंज में कभी कभी बच्चों की आवाजें आती थी, अलतश अलतश अलतश, हाय प्यास हाय, कोई पानी पिला दे। और एक शख्स है जो कश्मकश में मुब्तिला है, याद रखिएगा करबला में दो किरदार ऐसे हैं जिन्हें एक रात की मोहलत मिली, एक जहन्नम का खरीदार बना, एक जन्नत का। एक रात की मोहलत मिली थी उमर साद को, एक रात की मोहलत दी थी ना इब्ने ज़ियाद ने, फैसला कर ले रे की सल्तनत चाहिए तो करबला में ये काम करना होगा, हुसैन से अब बैत लेनी होगी या कत्ल करना। उसे एक रात की मोहलत मिली, उसने एक रात में क्या फैसला किया, क्या अकलमंद वो है जो एक नकद देखता है, नौ उधार नहीं देखता, एक नकद देखता है। और एक सल्तनत मेरे सामने है, जन्नत का वादा उधार है, हो ना हो, और फिर तौबा का दरवाजा तो खुला हुआ है, मैंने इशारा किया, समझ में आ गई बात। एक रात नौ को जंग का आगाज हुआ, हुसैन ने अब्बास को भेजा, एक दिन के लिए जंग को मौखर करो, अल्लाह जानता है कि मैं आज की रात इबादत में गुजारना चाहता हूं, तिलावत में गुजारना चाहता हूं, है ना। कहते कि मोहलत मांगी, मैं नहीं कहता मोहलत मांगी, मैं कहता हूं कि मोहलत दे दी थी कि अगर कोई बच सकते हो जहन्नम से तो बच जाओ। और इंसान हुसैन का मोहलत देना जाया तो नहीं गया ना, नहीं गया ना। हुसैन जानते हैं कि अभी मेरा लश्कर नामुकम्मल है, अभी एक इंसान है उधर, उन दरिंदों के लश्कर में, उन हैवानों के लश्कर में है एक इंसान और उसके साथ उसके कुछ साथी। हुसैन नहीं चाहता कि उन दरिंदों हैवानों में, उन जहन्नमियों में कोई इंसान रह जाए। जैसे एक रात मौखर कर दी, चले मौखर, जाया तो नहीं गई ना। और कौन है, आम इंसान है भाई, बहादुर है, दिलेर माँ का बेटा है, दिलेर इंसान, किसी और महाज पर था। इसको हुक्म हुआ कि अपने सिपाहियों को लेकर जा, हुसैन का रास्ता रोक, वो मक्के से निकल चुके हैं, जहां मिल जाए वहीं रोक लेना। मंजिले जी हसम से के साथ, सीन के साथ नहीं, इसीलिए बाज लोग उसे मंजिले जी हशम पढ़ते हैं शीन के साथ, क्योंकि तीन नुक्ते लगे हुए, वो है जी हसम। मंजिले जी हसम पे रोक लिया, रोका नहीं बल्कि इतना तवील सफर करके दौड़ता हुआ आया था, उसके जानवरों को दौड़ाता हुआ लाया था कि पहले तो उसके प्यास से जान निकली जा रही। और जैसे ही हुसैन के लश्कर से सामना हुआ, कहता है फर्जंदे रसूल बहुत प्यास, मेरे सिपाही भी बहुत प्यास, को पानी की सबील हो जाए। हुसैन ने हुक्म दिया, मशकीजों के मुंह खोल दो, इनके सैराब करो। अंसार हुसैनी ने सैराब करना शुरू किया। उनको एहसास नहीं, हुसैन को एहसास है, क्योंकि कायनात का इमाम है ना, हर शय का इमाम है। देखा उनके हैवानों की जबानें प्यास से लटक रही। हुक्म दिया अंसार को, इनके जानवरों को भी सैराब करो, ये भी प्यास है, अल्लाह की मखलूक है, प्यासी है। किसी ने दबे लफ्जों कहा भी, मौला रास्ता हमारा ऐसा है कि पानी अगर सारा खत्म हो गया तो मुश्किल हो जाएगा, उसको छोड़ो, पहले जो प्यासा है उसे सैराब करो। हुर ने देखा कि मुझे अपने हैवानों का ख्याल नहीं, लेकिन फर्जंदे रसूल को मेरे हैवानों का ख्याल है। ये पहला तीर था हुसैन की मोहब्बत का जो हुर के सीने में पेवस्त। नमाज का वक्त हुआ, छोड़ा अपने सिपाहियों को, आ गया हुसैन के पीछे। मुख्तसर कर रहे हैं, बड़ी तवील हम पढ़ते हैं जनाब हुर के बाब में, लेकिन वक्त की मुनासिबत से मुख्तसर करें। नमाज यहां पढ़ी सारी, मुस्कुरा के देख रहे हैं हुसैन भी। हुसैन तो जानते ना कि मेरा सिपाही है। हुसैन ने रखते सफर बांधा, कूच का हुक्म दिया। अब हुर परेशान हुआ, 1,000 से लेकर 3,000 तक सिपाहियों का जिक्र है जिनका सरदार है, ज्यादातर ने 3,000 लिखा, हुर 3,000 सिपाहियों का सरदार था। अब इसके लिए मुश्किल हो गई। आया, कहता है फर्जंद रसूल मेरी मजबूरी है, मुझे ऑर्डर है, मुझे हुक्म है कि जहां भी आपको पाऊं आपका रास्ता रोक लो, आपको आगे नहीं जाना। हुसैन ने सुनी अनसुनी की और अपनी सवारी पे सवार हो गया, अस पे सवार हो गया, कब मुझे जाना है, सारा असास बन चुका मैं सफर पर। फिर सामने आके खड़ा हो गया, कहा फर्जंद रसूल मजबूर, मुझे मजबूर ना कीजिए आप, मैं आपको यहां से जाने नहीं दूंगा। फिर हुसैन ने वही जवाब दिया, नहीं हो, ये नहीं हो सकता, मैं जहां के इरादे से निकला हूं वहीं जाऊंगा। अब हुर ने आगे बढ़ के लुजाम फरस को थाम लिया, यानी लगाम थाम ली हुसैन की घोड़े, लगाम थाम के कहते फर्जंद रसूल मैं मजबूर, हुक्म क्या, यहां से आगे तो मैं आपको नहीं जाने देता। फौजी आदमी है ना, उसको जो ऑर्डर मिल गया, एहतराम अपनी जगह, कहते नहीं मैं नहीं जाने दूंगा आपको, यहां से आगे नहीं जाने दूंगा। जब उसने लगाम में हाथ डाला ना, तो अब जलाल आया हुसैन को, छोड़ मेरे घोड़े की बात, तेरी मां तेरे मातम में बैठे। हुर ने छोड़ दी, डर के नहीं, बताता हूं क्या हुआ, छोड़, सर झुका के खड़ा हो गया, बर्दाश्त कर लीजिएगा जुमला, मैं जिम्मेदार हूं, जो है रिवायत में वही पढ़ रहा हूं, बल्कि तारीख में भी है वो पढ़ रहा हूं, इससे अलग रख के नहीं पढ़ रहा। हुर ने सर झुका लिया, कहते हैं फर्जंद रसूल आप तो मेरी मां के बारे में कह सकते हैं, मैं नहीं कह सकता आपकी मां के बारे में। यहां तक हमारे जाकिरीन पढ़ते हैं, अगला जुमला नहीं पढ़ते। अगला जुमला आप जानते हैं क्या कहा हुर ने? हुर कहता है कि फर्जंद रसूल अगर आपकी जगह कोई और ये जुमला कहता ना, तो इस वक्त मंजर कुछ और होता। ये जुमला है उसने कहा है, उसने फिलेरा दे, लेकिन मकाम को भी पहचानता है ना, मकाम को पेश नजर रखा कि मैं आपकी मां के बारे में दुरूद व सलाम के सिवा कुछ नहीं कह सकता। यानी इतना तो जानता था ना कि हुसैन फातिमा का बेटा है, ये एहतराम तो किया, और फिर यह भी जाहिर कर दिया कि मैं डरता नहीं हूं, अपनी बहादुरी का इजहार भी कर दिया, आपकी जगह कोई और ये कहता तो मंजर कुछ और होता। फिर सर झुका के कहता, अच्छा फर्जंद रसूल पे कोई रास्ता निकालिए, मैं आपसे लड़ना नहीं चाहता। देखिए ना उसकी پہلے دن سے حالت تو دیکھیے وہ کہہ کیا رہا ہے کہ میں آپ سے لڑنا نہیں چاہتا, میں آپ سے جنگ کرنا نہیں چاہتا. ہمارے لوگ کہتے تھے نا کہ تو کتنا بڑا گناہ گار تھا, ایک دم جنت میں چلو. خدا کے بندے, حور کی طرح کسی نے رویہ اختیار کیا حسین کے ساتھ پہلے دن سے؟ نہیں نا بھائی, عام آدمی تھا, معصوم نہیں تھا, اسے معلوم نہیں تھا جنگ ہوگی. وہ سمجھ جاتا کچھ نہ کچھ معاملہ طے ہوگا, مذاکرات ہوں گے, وہ اپنی جگہ, میں اپنی جگہ چلا جاؤں گا. فوجی آدمی تھا, میں چلا جاؤں گا اپنی ڈیوٹی پہ چلا جاؤں گا. اب وہ جناب کہتا ہے کوئی راستہ نکالے. تو تیسرا راہ کہ بھائی چلو ایسا راستے پہ چلتے ہیں جب تک نئی صورت حال پیش نہ آ جائے اور کربلا پہنچ. کربلا پہنچنے کے بعد عبور دیکھ رہا ہے, پہلے تو نہر کے ساحل پہ خیمے لگے تھے نا, اس نے دیکھا کہ پانچ محرم کو کہیں تین محرم لکھا ہے, خیمے ہٹا دیے گئے حسین کے. اب یہ پریشان ہوا, یہ کیا بات ہو گئی؟ 7 تاریخ کو پانی بند ہو گیا. جب پانی بند ہوا تو اب اس کی پریشانی بڑی, اپنے بھائی سے بار بار ذکر کرتا ہے کہ یہ کیا ہو رہا ہے, تو ساتھ تھا نا, تو نے دیکھا تھا نا, ہم پیاسے تھے, ہمارے جانور پیاسے تھے, حسین نے سیراب کیا, اپنے حصے کا سارا پانی اس صحرا میں بیابان میں ہم پر لٹا دیا, اور یہ کیا کر رہے ہیں لوگ؟ اور یاد رکھیے کہ ایک بار نہیں بار بار عمر صاحب کے پاس جاتا تھا کہ بھائی کیا ہو رہا ہے, یہ فرزند رسول ہے بھائی, کوئی راستہ نکالو, بات چیت کرو. عمر صاحب بھی اس کو کہتا تھا کہ بھائی میں کوشش کر رہا ہوں, کوئی راستہ نکل آئے, جنگ نہ ہو, لیکن یہ شمر ملون آ گیا, اب جنگ ضرور ہوگی. وہ نہیں, خیر بہرحال میں کوئی ان کی طرف سے کوئی بہانے تعویلات نہیں پیش کر رہا, تاریخ کے جو جملے ہیں وہ بتا رہا ہوں آپ کو کہ آپ ایک دوسرے سے جان چھڑاتے تھے نا سب, کہ کسی طرح جان چھڑاؤ, میرے اوپر الزام نہ آ جائے, وہ اس کے اوپر یہ سب کہتا رہتا تھا, چلتا رہتا تھا. شب عاشور جو بن منظر کشی کی جب یہ حال ہوا نا, اب حر بے چین ہوا, اب حر کو معلوم ہو گیا کہ اب تو جنگ ہوگی. پھر بھی آخری بار پوچھنے کے لیے آیا پسر ساتھ, یہ میں بتا بھائی پسر ساتھ یہ کیا ہوا, کیا ہم فرزند رسول سے جنگ کریں گے, صبح جنگ ہوگی؟ پسر ساتھ کہتا ہے ہاں اب کوئی چارہ نہیں, اور سن ایسی جنگ ہوگی کہ میدان لاشوں سے پٹ جائے, تیروں کا میں برسے, نیزوں کی بجلیاں کڑکے گی. کیوں؟ انہیں مختصر سی جماعت نہ سمجھنا جو حسین کے ساتھ, یہ بنی ہاشم ہے, میں نے ان کی جنگیں دیکھی, ان میں کا کوئی ایک بھی گھوڑے سے نہیں گرے گا جب تک ہمارے بے شمار گرا نہیں دے گا, میں نے ان کی جنگیں دیکھی. سر جھکائے جھکائے واپس آیا, اس کے چہرے کا رنگ زرد پڑ چکا تھا. بھائی نے اسے کہا کہ ہوا کیا تجھے, اتنے بڑے بڑے مارکوں میں میں نے تجھے دیکھا, اتنا خوف تیرے چہرے پہ نہیں دیکھا تھا جو آج خوف دیکھ رہا ہوں. اتنی مختصر سی جماعت, اور کہتا ہے خاموش, یہ آوازیں سن. جب خیمے میں سکوت طاری ہوا تو کانوں میں معصوم بچوں کی آوازیں آ رہی تھی, ہائے پیاس, ہائے پیاس, التش التش. بھائی نے بھی سر جھکا لیا, کہا بتا کس کی آواز ہے, کیا یہ خاندان رسالت کے بچے نہیں, کیا حسین رسول کا بیٹا نہیں, رسول کی بیٹی کا لخت جگر نہیں, ہم اس سے جنگ کریں گے؟ اور یہ وہی حسین نہیں جس نے ہم پیاسے تھے, ہمیں سیراب کیا تھا؟ کیا سوچتا ہے بھائی نے اسے پوچھا, کیا سوچ رہا ہے؟ میری کچھ سمجھ میں نہیں آتا, میری ایک طرف جہنم ہے ایک طرف جنت ہے, ادھر رہتا ہوں ان کے ساتھ رہتا ہوں, قتل حسین میں شریک ہوتا ہوں تو کوئی عمل جہنم کی آگ سے بچا نہیں سکے گا, ادھر جاتا ہوں مار دیا جاؤں گا, لیکن یہ تو طے ہے نا کہ حسین شفاعت کرے گا قیامت کے دن, حسین صاحب شفاعت ہے, سرخرو تو جائیں گے. اب بھائی کہتا ہے اطمینان سے فیصلہ کر, میں تیرے ہر فیصلے میں تیرے ساتھ ہوں. بس یہ گیا, اس نے اپنے ہتھیار اٹھائے, کہا میں چلا حسین کی طرف, تمہارا جو دل چاہے کرو. بھائی نے کہا میں بھی چلوں گا, بیٹا بھی تیار, غلام کو آزاد کرنا چاہا. غلام کہتا ہے جب تک جہنمیوں کے ساتھ تھا مجھے ساتھ رکھا, اب جنت کی طرف جا رہا ہے تو مجھے چھوڑ کے جا رہا, میں بھی تیرے ساتھ جاؤں. رات کی تاریکی میں, بلکہ فجر کا وقت بتایا جاتا ہے کہ اس وقت یہ مختصر سا لشکر جہنم سے نکل کے جنت کی طرف جا رہا ہے. تاریخ نے تو یہی لکھا مختصر سا لشکر, لیکن میں ہمیشہ کہتا ہوں کہ تاریخ بشریت کا عظیم ترین لشکر, کوئی ایسا عظیم لشکر ہو تو بتاؤ جو زندگی کو چھوڑ کر موت کی طرف جا رہا ہو. لیکن حر جانتا تھا کہ میں موت سے زندگی کی طرف، زندگی سے موت کی طرف نہیں جا رہا بلکہ موت سے زندگی کی طرف جا رہا ہوں، اب حسین مجھے مرنے نہیں دے گا، بس ادھر سے یہ چلے۔ ادھر حسین نے عباس کو آواز دی، ابن اوسجا کو آواز دی، زہیر کو آواز دی، حبیب کو، جاؤ، حر آ رہا ہے، میرا مہمان آ رہا ہے، دوست بن کے آ رہا ہے، استقبال کرو۔ جیسے ہی حر کے آنے کا سنا، ادھر سے یہ استقبالیہ جلوس روانہ ہوا۔ حر نے جو ہی دیکھا آتے ہوئے خیام حسینی سے کچھ سائے اور جناب عباس کو پہچان گیا قد و قامت کی وجہ سے، تو فوراً اپنا ماما اتارا، سواری سے اترا، اپنے بھائی سے کہتا ہے میرے ہاتھ باندھ دے، کہیں یہ نہ سمجھے کہ میں جنگ کے ارادے سے آ رہا ہوں، وہ ویسے بھی مجرم ہوں، مجرموں کو عدالت میں ایسے ہی جانا چاہیے کہ ان کے ہاتھ بندھے ہوئے ہونے چاہیے۔ اور جب قریب ہوئے سائے تو دور سے چلا کر حر کہتا ہے قمر بن ہاشم جنگ کے ارادے سے نہیں آیا، دیکھیے میرے ہاتھ بندھے ہوئے۔ عباس آگے بڑھے، سینے سے لگایا، میرے مولا نے تیرے استقبال کے لیے بھیجا۔ عزاداران حسین جانتے ہیں کیسے گیا ہے حر حسین کی خدمت میں، زانوؤں کے بل چلتا ہو، ہاتھ بندھے ہوئے، زانوؤں کے بل آیا ہے، اور آنے کے بعد اپنا سر حسین کی گود میں گرا دیا، ناگوش میں گرا، اور رو رہا ہے، پھوٹ پھوٹ کر رو رہا ہے، بچوں کی طرح رو رہا ہے، مولا میں بچوں کی پیاس کا ذمہ دار ہوں، میں ان آوازوں کا ذمہ دار ہوں، میں ان حالات کا ذمہ دار ہوں، مولا میرے علم میں نہیں تھا، مجھے نہیں معلوم تھا کہ یہ ہو، مولا کیا میری خطا بخش دی جائے گی، میرا گناہ معاف کر دیا جائے گا؟ حسین نے اپنے ہاتھ سے ہاتھ کھولے ہیں اور کے ہاتھ کھولنے کے بعد سینے سے لگا کہا جا حر، میں نے بھی معاف کیا، میرے اللہ نے بھی معاف۔ کہتے ہیں کہ صبح سب سے پہلے شہید ہونے والوں میں حر تھا، حر کا بھائی تھا، حر کا غلام تھا، حر کا بیٹا تھا، کہیں بیٹے کا ذکر ہے، کہیں ذکر نہیں ہے، لیکن جہاں ذکر ہے وہاں یہ بتایا جاتا ہے کہ بیٹا جب زخمی ہو کر گرا تھا نا تو حر دوڑا تھا، چلاتا ہوا دوڑا تھا، میرے لال میں آ رہا ہوں، میرے لال میں آ رہا ہوں، آخر جوان بیٹا ہے، مذاق تھوڑی ہے۔ تو حسین نے چلا کر کہا تھا عباس علی اکبر دوڑو، حر کو روکو، میدان میں جانے نہ دینا، جوان بیٹے کا لاشا ہے، حر سے دیکھا نہ جائے گا۔ سمجھ گئے نا آپ جو میں کہہ رہا ہوں؟ بس میں ایک جملہ اور کہنا چاہتا ہوں، اے میرے سید و سردار، اے میرے آقا حسین، دو چار انصار کو آپ بھی روک لیجئے جب علی اکبر آواز دے گا۔ ارے کوئی تو ہو جو آگے بڑھ کر کہے کہ جوان بیٹے کا لاشا ہے، حسین سے اٹھایا نہ جائے گا۔ حسین اٹھا کر لائے ہیں لاش کو، حر گیا، حر زخموں سے چور ہوا، زخموں سے چور ہو کر جب گرا ہے، حسین سرحانے پہنچے، چند لوگ ہیں جن کے سرحانے حسین پہنچے، ان کا سر زانو پہ رکھا ہے، ان میں سے ایک حر ہے، زخموں سے چور، آنکھیں کھول کر کہتا ہے مولا میرا گناہ بخش دیا گیا نا، میری خطا بخش دی گئی۔ حسین کی آنکھوں میں آنسو ہیں، فرماتے ہیں تیری ماں نے تیرا نام صحیح رکھا تھا حر، تو دنیا میں بھی آزاد ہے، تو آخرت میں بھی آزاد ہے، پیشانی کا خون بار بار بہ کے چہرے پر آتا تھا، آنکھوں پر آتا تھا۔ حسین نے اپنی قبا کی جیب سے رومال نکالا، سر پہ باندھ دیا۔ میں نے روایات میں پڑھا ہے، اس رومال کے بارے میں نقل کیا جاتا ہے کہ یہ وہی رومال ہے جو سیدہ نے اپنے ہاتھ سے بنا کر حسین کو دیا تھا، بس اس رومال کا بننا تھا۔ حر کے چہرے پہ سکون، حر سکون سے رخصت ہو گیا۔ عزاداران حسین، شاہ اسماعیل صفوی کا واقعہ ہے، جب یہ اتباط عالیہ کی زیارت سے واپس آ رہا تھا، اس نے تمام روضے بتعمیر کروائے تھے، بنوائے تھے، اسے شک تھا کہ حر کی توبہ قبول نہیں ہوئی، اس نے نبش قبر کی، قبر کھدوائی اور ڈر گیا، کیوں؟ تازہ لاشا رکھا ہوا تھا حر کا، ڈر گیا، توبہ کی، حور سے بھی توبہ کی، اللہ کی بارگاہ میں توبہ کی۔ پھر اسے خیال آیا کہ حور کے سر پہ جو رومال بندھا ہوا ہے یہ مادر حسین کا ہے۔ یہ پھر اترا کہ تبرک کے طور پہ اس رومال کو اپنے ساتھ لے جاؤں۔ جو ہی اس نے رومال کو کھولا، خون کا فوارہ جاری ہو گیا، ڈر گیا، بند کر دیا۔ دو تین بار کوشش کی، سمجھ گیا کہ حر راضی نہیں کہ اس کے سر سے یہ رومال کھول لیا جائے۔ بس یہی کہا جاتا ہے کہ شاید حر کہہ رہا ہو، اے اسماعیل، ارے رہنے دے اس رومال کو میرے سر پہ، یہ نشانی ہے حسین کی۔ اگر قیامت کے دن مادر حسین نے مجھ سے گلہ کیا کہ تو نے میرے بچوں کا راستہ روکا تھا، تو یہ رومال پیش کر دوں گا، بی بی آپ کے بیٹے نے مجھے معاف کر دیا تھا۔ الا لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أيام منقلب ينقلبون ماتمين۔